نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. ان شاء الله تعالى آپ لکھیں گے اپنی نوٹ بک میں تفسیر آیت 14 to 20 سورة البقرة، ڈیٹ بھی ساتھ لکھئے. ہم آج جو لیسن پڑھنے جا رہے ہیں وہ پچھلے ہی لیسن کی کنٹینیویشن ہے، یعنی ہم نے اس سورت میں شروع میں دیکھی صفات متقین کی 1 سے 5 آیت تک، پھر 6 اور 7 آیت میں ہم نے ان کافروں کو جو ہٹ دھرمی میں اس قدر آگے نکل چکے ہیں کہ اب ان کی واپسی کا کوئی امکان نہیں ہے، ان کا حال دیکھا ہے کیسے ان کے اوپر اللہ تعالیٰ نے مہر لگا دی ہے، اب وہ کبھی نہیں اس طرف آئیں گے. اور اس کے بعد ہم نے دیکھا آیت نمبر 8 سے، میں نے آپ کو بتایا تھا 20 تک، جو کہ آج انشاءاللہ ہم مکمل کریں گے، کہ کس طرح سے منافقین کا اللہ تعالیٰ نے حال کھولا ہے. دنیا میں 3 ہی قسم کے گروہ ہیں، یا تو پکے سچے مومن، یا ایسے کافر جو اللہ کو نہیں مانتے انکار کرنے والے، یا تیسرا گروہ منافقین کا، چوتھی کوئی چیز نہیں ہے. ہم بھی انہی 3 گروہوں میں سے، اللہ تعالیٰ معاف کرے آخری 2 گروہوں میں ہونے سے، مگر ان 3 میں ہی کہیں نہ کہیں ہر کوئی موجود ہے. تو اپنے آپ کو بھی پہچاننا ہو تو پھر انہی میں انسان کو دیکھنا چاہیے کہ وہ کہاں پہ کھڑا ہوا. ہم نے دیکھا کہ یہ جو منافقین ہیں، یہ منہ سے دعوے کر کر کے اپنے ایمان کو ثابت کرنا چاہتے ہیں، اللہ تعالیٰ نے ان کے ایمان کو ایکسیپٹ نہیں کیا اور فرمایا وما ہم بمؤمنین، وہ تو مومن ہیں ہی نہیں، وہ دھوکہ دینا چاہتے ہیں اللہ کو اور ایمان والوں کو، حالانکہ دھوکہ تو وہ اپنے آپ کو دے رہے ہیں. ان کے مرض کی بھی بات کی گئی، اور مرض کیسے بڑھتا ہے میں نے آپ کو بتایا تھا، اور اس کا علاج کیسے کرنا ہوتا ہے کہ شروع میں ہی اس کا علاج کر لیا جائے. وہ لوگ فساد کرتے ہیں اور فساد کو کہتے ہیں ہم تو اصلاح کر رہے ہیں. وہ لوگ دوسروں کو سمجھتے ہیں کہ یہ بیوقوف ہیں، کیونکہ جب لوگ اپنی آخرت کے لیے کوئی قربانی دیتے ہیں تو ان کو یہ بیوقوفی لگتی ہے. اللہ تعالیٰ نے بتا دیا بیوقوف وہ نہیں ہے، بیوقوف تو یہ ہیں، اور جلدی ان کو اپنی بیوقوفی کا پتہ چل جائے گا جب موت کا فرشتہ سامنے آئے گا. تو آج ہم انہی کی اور چند صفات کو دیکھیں گے، اور تو بڑی ہی خوبصورت مثالیں ہیں، ان کو بھی آج انشاءاللہ ہم دیکھیں گے. دیکھتے ہیں آیت نمبر 14 سے، وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا، اور جب ملاقات کرتے ہیں وہ ان لوگوں سے، کن سے ملاقات کرتے ہیں، انہی کی بات ہو رہی ہے جن کے پیچھے سے بات چل رہی ہے، کن سے یہ لوگ ملاقات کرتے ہیں، ایمان والوں سے، پکے سچے ایمان والوں سے جب ملتے ہیں، قالو تو کہتے ہیں آمنا ہم ایمان لائے، یعنی ان کے سامنے کہتے ہیں ہم ایمان لے کر آئے. پہلے بھی ہم نے پڑھا تھا نا کہ یہ ایمان کے دعوے کرتے ہیں، کہتے تو منہ سے یہی ہے ہم ایمان لائے، آیت نمبر 8 میں ہم دیکھ چکے ہیں. اب یہ مسلمانوں کے، یعنی پکے سچے مومنوں کے پاس آ کے بار بار منہ سے کہتے ہیں، کیونکہ اب دل میں تو ایمان ہے نہیں، تو منہ سے بول کے اس کا اظہار کرنا پڑتا ہے تاکہ ہمیں سچا مان لیا جائے. وَإِذَا خَلَوْا، اور جب وہ خلوت میں ہوتے ہیں، یعنی اکیلے ہوتے ہیں، إِلَى شَيَاطِينِهِمْ، اپنے شیطانوں کے، قَالُوا وہ کہتے ہیں إِنَّا مَعَكُمْ، ہم بے شک تمہارے ساتھ ہیں، إِنَّمَا نَحْنُ مُسْتَهْزِئُونَ، بے شک ہم تو استہزاء کرنے والے، مذاق کر رہے تھے ان کے ساتھ. یہ ان کی ایک سائیکی بتائی گئی کہ ان کے رویے کیسے ہوتے ہیں. جب باطن میں انسان کے کھوٹ ہوتا ہے تو پھر وہ اسی طرح کرتا ہے. ایک طرف جاتے ہیں مومنوں کے پاس तो उनसे कहते हैं, हम ईमान लाए, हमें भी ईमान वाला समझो, हम तुम्हारे ही जैसे हैं, हम तुम में से ही हैं। दूसरी तरफ शैतानों के पास जाते हैं। कौन शैतान? शैतान से मुराद यहाँ पे इबलीस नहीं है, वो वाला शैतान नहीं जो के जो जिसको अल्लाह ताला ने निकाला था, इबलीस हम उसको कहते हैं। शयातीन से मुराद यहाँ पे हैं बड़े बड़े सरदार जो के कुफार के थे, मुनाफिकीन के या यहूद उलमा के, जो इनको मना करते थे कि मत ईमान लेकर आना, उनको यहाँ पे शयातीन कहा गया। वो इनके साथी थे और वो बड़े थे, लीडर बड़े वाले सरदार। तो इससे हमें पता चला कि इंसानों में भी शयातीन होते हैं, ये नहीं कि सिर्फ जिन्नों में होते हैं, इंसानों में भी हर बहकाने वाला, सरकशी करने वाला वो शैतान होता है। हदीस में आता है ना कि हम जिन्नों और इंसानों के शैतानों से अल्लाह की पनाह मांगते हैं। जब भी पनाह मांगे जिन्नों के शैतानों से तो मांगते ही, इंसानों के शैतानों से भी पनाह मांगे, क्योंकि इंसानों में अक्सर हम लोगों पे भरोसा कर लेते हैं और समझते ही नहीं है कि ये तो शयातीन है, क्योंकि वो अल्लाह के रास्ते से दूर करने वाले होते। तो ईमान वालों के पास जाके क्या कह रहे हैं, हम तो तुम जैसे ही है ना, हम भी ईमान वाले हैं, हम तुम्हारे साथ हैं। और जब उनके पास जाते हैं तो फिर उनको कहते हैं, हम तो तुम्हारे साथ हैं, हम तो उनके साथ मजाक कर रहे थे, ऐसे ही हम उनके साथ थोड़ा ही हैं। इससे क्या पता चला, कौन सी साइकोलॉजी पता चलती है, कि एक ऐसा इंसान जो किसी का भी नहीं है, ना वो इनके हैं ना वो उनके हैं, दरअसल वो अपने मफाद के बंदे हैं। एक ऐसा इंसान जो के वफादारी में किसी के साथ भी नहीं होता, सिर्फ वो अपने मफाद से ही वफादार होता है। वो कहते ना कि भाई चलो तुम उधर को हवा हो जिधर की, जिधर को देखते हैं कि इधर मुझे फायदा मिल सकता है, उधर ही बन जाते हैं, उनके साथ ही बैठ जाते हैं। जहां पे लगता है कि यहां पे हमें कोई फायदा मिलेगा ना, तो बस उनके साथ लग जाते हैं। और इस्तेज़ा मैंने आपको बताया क्या है, किसी को हकीर बेअकल समझ के मजाक उड़ाना। तो कहते हैं, हम तो उनके साथ इस तरह तो बेअकल से लोग हैं, उनके साथ तो हम मजाक कर रहे थे, असल में तो दिल में तो हम तुम्हारे साथ हैं, तो दिल में तो किसी के साथ भी नहीं। तो यहां से हमें इनकी साइकोलॉजी पता चली है। आप देखते हैं बाज दफा, अल्लाह ताला हम सबको माफ करें, इस किस्म के रवैये हम भी रखते हैं, जहां पे हम देखते हैं कि कोई दीनदार लोग हैं, दीन की मजलिस है, वहां पे तो उनके जैसे बन गए और उनको बताने लगे, बस आपको पता नहीं है मैं खुद बहुत तहज्जुद गुजार, मैं तो खुद इतनी नमाजें पढ़ती हूँ, मैं तो खुद ऐसे करती हूँ, इतने जमीन आसमान के किलाबे मिलाने लगे, बच्चे भी मेरे इतने अच्छे हैं, वो भी इतने नेक हैं कि बस। अच्छा, फिर आप उनको किसी दूसरी मजलिस में देखो जो शैतानी मजालिस होती हैं, जिनमें गुनाह की बातें होती हैं, तो ऐसे लगता है कि इनके पास से तो ईमान और नेकी छू के भी नहीं गुजरी, वहां पे उनके जैसे बन के बैठ जाते, उन्हीं की जैसे बातें, ना कोई अल्लाह रसूल का पता, ना कोई नमाज का एहसास, ना कोई सी चीज का नहीं, और फिर वहां पे बैठ के वो जो दीन वाले लोग होते हैं उनका मजाक भी करते, फिर उनके साथ मिल जाते। जैसा देश वैसा भेस। जी हाँ, ये मुनाफिकाना रवैये हैं। हम किसी को भी मुनाफिक नहीं कह सकते, याद रखिए, इस दुनिया में, क्योंकि मुनाफ़क़त दिल का एक अमल है और हम दिलों में झांक नहीं सकते, मगर मुनाफ़िकाना रवैये कैसे होते हैं अल्लाह ताला ने दिखा दिए, कि जब दिलों में खोट होता है ना, तो जाहिर में ये इसके समरात होते हैं, ये नताइज निकलते हैं, जाहिर में ये एक्शंस हो रहे होते हैं। जाहिर है हमारे जो अमल है वो हमारे दिल की कैफियत को तो डिपिक्ट करते हैं ना, उसका अक्स होते हैं। हम अपने अमल से जाहिर करते हैं कि हमारे दिल में क्या है। तो जो इनके रवैये वो कैसे हैं, इधर बैठे तो इनके साथ हो गए, उधर बैठे तो उनके साथ हो गए। ऐसे लोगों को हम दुनिया में क्या कहते हैं, दोगले, दो मुंह वाले, दो रुखे। दुनिया में भी कोई ऐसे लोगों को पसंद नहीं करता। और एक और भी मुहावरा इनके बारे में कहा जाता है, इस किस्म के लोगों के बारे में, आस्तीन के सांप। क्योंकि जिसके साथ बैठते उसको तो ये यकीन दिला देते हम तुम्हारे साथ हैं, वो बेचारा भरोसा कर लेता, वो उनके साथ सारी बातें कर लेता, राज शेयर कर लेता, उसके बाद वो दूसरों के पास जाते हैं वहां पे सब बता देते। आस्तीन के सांप हुए ना, ये दुश्मन जो जाहिरी दुश्मन है उससे भी ज्यादा खतरनाक होते हैं। क्यों? इसलिए कि पीठ में छुरा घूमते हैं, नजर जो नहीं आते, इनकी दुश्मनी पता नहीं चलती। दोस्त के भेस में दुश्मन होते हैं, जाहिरी क्या दिखाते हैं कि हम आपके दोस्त हैं, हम आपके साथ हैं, अंदर क्या दुश्मनी पाली हुई। आप बताएं आपको ज्यादा डर किस दुश्मन से लगता है? एक तो वो है जो आपके सामने है, खुल के कहता मैं दुश्मन हूं, तो आप कहते हैं ठीक है अभी दुश्मन है तो आप उससे अपना बचाव भी करते हैं। लेकिन एक वो दुश्मन होता है जो दोस्त के भेस में होता है, वो कितना ज्यादा खतरनाक होता है, क्योंकि आप उससे कोई बचाव नहीं रखते, हम आप उसको अपना समझ बैठते हैं। वो क्या कह रहे हैं? कालू आमन्ना, हम भी तो ईमान वाले हैं, हम भी तुम्हारे जैसे हैं। ये इतनी बुरी चीज है, ये आम जिंदगी में भी बहुत बुरी चीज है, आम जिंदगी में भी एक मुनाफिकाना रवैया है, लेकिन दीन के मामले में तो इसके कॉन्सिक्वेंसेस बहुत ही बुरे हैं, बहुत ज्यादा बुरे हैं। इसी वजह से इनका ठिकाना जहन्नुम का भी सबसे निचला दर्जा है, क्योंकि जो इनकी दुश्मनी है वो ज्यादा इस्लाम को नुकसान पहुंचाती है। लोग इनको देख के तो यही कहेंगे ना, ये भी मुसलमान है, देख लो ये भी तो मुसलमान है, ये तो ऐसे नहीं करते, वो तो पता नहीं पागल हैं जिनका दिमाग खराब है। असल तो ऐसे ही मुसलमान होना चाहिए, लेकिन ये क्या कर रहे होते हैं, इस्लाम की जड़ों को नुकसान पहुंचाते हैं। ठीक है, तो इनके रवैये किस किस्म के हैं, क्योंकि अंदर से हम कोई नहीं जान सकते, लेकिन अल्लाह ताला ने रवैये बता के हम सबको ये दिखाया है कि हम अपने अंदर भी टटोले। जब हमारे अंदर ये सिम्टम हम देखें तो हम अलार्म्ड हो जाएं, हम एकदम चौकन्ने हो जाएं कि ये सिम्टम तो मुनाफ़कत का है, कहीं ऐसा तो नहीं कि मैं जिधर बैठती हूँ वैसे ही हो जाती, गुनाहों की मजलिस में चली जाऊं तो उसमें मैं शेर हूं आगे आगे, और दर्स में जाके बैठ जाऊं तो मेरे से ज्यादा कोई नेक पारसा बीबी नहीं, मस्जिद चली जाऊं तो मेरे से ज्यादा कोई नेक नहीं नजर आता, लेकिन दूसरी तरफ मुझे कहीं और कोई देख ले तो पहचानने से ही इनकार कर दे कि ये मुसलमान है। इसका मतलब ये नहीं है कि मस्जिदों में भी बुरे ही रवैयों में आए या दीन की मजलिस में भी गुनाह के काम करें, मगर ये मतलब है कि अपने रवैयों को फिक्स करने की जरूरत है, क्योंकि ये मुनाफिकाना तरीके हैं, और हम में से कोई नहीं चाहेगा कि मुनाफ़कत की एक रमक भी हमारे अंदर, क्योंकि जिसके अंदर जितना ज्यादा ये सिम्टम्स है वो उतने दर्जे का मुनाफिक है। अच्छा, उन्होंने कहा हम तो उनसे मजाक करने वाले हैं, फिक्र ना करो, हम उनके पास जो जाके बैठते हैं ना तो हम तो उनसे मजाक कर रहे हैं। अल्लाहु यस्तहजीउ बिहिम, अल्लाह ताला क्या फरमाता है, अल्लाह मजाक करता है उनसे। तुम क्या मजाक करोगे मोमिनों से, अल्लाह उनसे मजाक कर रहा है। अच्छा, अब इस्तेहजा कोई अच्छी चीज तो नहीं होती, तो फिर अल्लाह ताला के लिए क्यों आया किसी को हकीर समझ के उसके साथ मजाक करना, ये कोई अच्छी बात तो नहीं, अच्छा ट्रेड तो नहीं। अल्लाह ताला की ये सिफात में से नहीं है, देखिए अल्लाह ताला के नामों में से मुस्तहजी नहीं है, बल्कि यहां पे फेल कहा गया कि अल्लाह ताला भी उनसे मजाक करता है, ये क्यों ऐसे कहा गया? ये कहते हैं जिसको कहते हैं ना जैसे को तैसा, कि जैसा तुमने किया वैसा अल्लाह तुम्हारे साथ करेगा, तुम ये काम करते हो अल्लाह तुम्हारे साथ ऐसा करेगा। याद रखिए जितने भी गुनाहों की सजाएं हैं ना वो भी मुमासलत रखती हैं, जैसा गुनाह है उसी किस्म की उसकी सजा है, तो यहां पे भी वो इस्तेजा करते अल्लाह उनसे इस्तेजा करेगा, और करता है, दोनों ही माने हो गए ना, मुजारे है मैंने बताया था। तो अल्लाह ताला ने यहाँ पे क्यों फरमाया, अल्लाह ताला देखें ये भी फरमा सकते थे कि तुम मोमिनों से मजाक करते हो तो ठीक है वो भी तुम्हारे साथ ऐसा ही करेंगे, लेकिन अल्लाह ताला ने अपने लिए फरमाया अल्लाह इस्तेजा करता है। सुभान अल्लाह, यहां से पता चलता है कि अल्लाह सच्चे मोमिन जो उसके प्यारे बंदे होते ना, अल्लाह उनके दिफा में खुद खड़ा हो जाता है। अल्लाह ताला फरमाता है अल्लाह खुद मजाक करता है, अल्लाह खुद मजाक करेगा, यानी ये नहीं कि मोमिन मजाक करेंगे, अल्लाह करेगा, अल्लाह खुद डिफेंस में आ गया। اللہ تعالیٰ، کیونکہ جو مومن ہیں اللہ کے دوست ہوتے ہیں، وہ اللہ کے پیارے ہوتے ہیں، اللہ تعالیٰ دیکھیں پھر ان کی طرف سے اللہ مقابلے میں آ جاتا ہے، ٹھیک ہے، ان کو پھر کچھ کہنے کی ضرورت نہیں ہوتی، اللہ تعالیٰ کہہ دیتا ہے ان کی طرف سے۔ تو اس سے ہمیں ایک بات بہت عمل کی اپنے لیے سمجھنی چاہیے، جتنے بھی میں آپ کو یہ جسٹ بتاتی ہوں نا باتوں کی، یہ آپ ساتھ ساتھ لکھیں عمل کی بات، ایک ہیڈنگ لگایا کریں عمل کی بات، آپ بعد میں جب اپنے نوٹس ریوائز کریں تو اس کو ہائی لائٹ کیا کریں، عمل کی بات آگے لکھیں جو میں آپ کو بتا رہی ہوں۔ پچھلی باتوں میں بھی میں نے یہ جو آپ کو رویوں کا بتایا، یہ بھی کیا ہے عمل کی بات، کہ ہم نے کیا اپنے لیے دیکھا، ہم کیا اپنے لیے اس کے اندر دیکھ رہے ہیں، وہ ہے عمل کی بات ہمارے لیے۔ باقی آیت سمجھنا وہ ایک تفسیر ہے، اور عمل کی جو باتیں ہیں ان کو ہم سیپریٹ لکھ کے پھر اس کے بعد ان سے بار بار ان کی روشنی میں اپنا جائزہ لیا کریں گے، ٹھیک۔ تو اب یہاں پہ ہمارے لیے عمل کی بات کیا ہے، کہ اس کا مطلب ہے کہ اگر میں ظلم نہیں کرتی، اگر میں سچی رہتی ہوں، اگر میں خود اپنا معاملہ صحیح رکھتی ہوں، تو یاد رکھیں ایک بات، کوئی میرے خلاف کتنی بھی سازشیں کرے، مذاق اڑائے، پروپوگینڈاز کرے، سمجھ لیں کہ میں اگر خاموش رہتی ہوں تو میری جگہ اللہ میرا دفاع کرے گا، وہ مقابلہ کرے گا۔ اکثر ایسا ہوتا ہے نا، ہم خود کھڑے ہو جاتے ہیں، اس نے مجھے ایسے کہا، میں تو اس کو خود بتاؤں گی، میں ذرا اس کو سناتی ہوں، تو ہم خود مقابلے پہ آ جاتے ہیں، ہم خود ہی بدلے لیتے رہتے ہیں، اور اس میں کیا کرتے ہیں، اپنا وقت ضائع کرتے ہیں، اپنی انرجی وہاں پہ کھپاتے ہیں، اپنا دماغ بھی خراب کرتے ہیں، اور نتیجہ کچھ بھی نہیں ہوتا۔ حالانکہ ایسے تمام لوگوں کے جواب میں کیا کرنا چاہیے، اللہ کو آگے کر دیں کہ ان کی شرارتوں کا جواب اللہ ہی دے دے، اور صبر کر کے تو دیکھیں پھر اللہ تعالیٰ، دیکھیں پھر کیسے دفاع کرتا ہے، اللہ ان کو خود جواب دیتا ہے۔ یہ جو استہزاء ہوتا ہے نا، بڑی تکلیف دہ چیز ہوتی ہے، جب کوئی حقیر سمجھ کے اور مذاق اڑاتا ہے، یہ آسان نہیں ہوتا سہنا، لیکن جب کوئی ایسا کرے گا تو اللہ تعالیٰ خود اس کو جواب دے گا، بشرطے کہ جس کے ساتھ وہ کر رہا ہے وہ سچا مومن ہے۔ تو اللہ تعالیٰ پسند نہیں کرتا کہ مومنوں کو کوئی بیوقوف کرے، کہے یا ان کا مذاق اڑائے۔ دیکھیں اللہ تعالیٰ کس طرح اپنے پیاروں کے لیے کھڑا ہوتا ہے۔ وَيَمُدُّهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ، اور فرمایا، اور اللہ تعالیٰ ایک تو یہ کہ استہزاء کرتا ہے، اچھا ایک اور بات رہ گئی اس میں، میں نے آپ کو ابھی کیا بتایا، استہزاء کرتا ہے اور کرے گا، کرے گا کا مطلب کیا، یعنی قیامت کے دن اللہ ان کو کیسے جواب دے گا اس استہزاء کا، کہ اللہ تعالیٰ ان کو نور دے گا اس وقت میں جس وقت مکمل اندھیرا ہوگا، تو ان کو نور دیا جائے گا، لیکن جلد ہی کیا ہوگا، یہ نور ان سے چھین لیا جائے گا اور یہ اندھیروں کے اندر ہو جائیں گے۔ انہوں نے مذاق کیا تھا نا دنیا میں مومنوں کے ساتھ، لو تم سے بھی مذاق کیا گیا، دیا گیا پھر چھین لیا گیا، اب دیا گیا بڑے خوش ہو گئے، ہم بھی امان پا جائیں گے، لیکن پھر ان سے لے لیا گیا، اب ڈھونڈ رہے ہیں، اب پکار رہے ہیں، آوازیں دے رہے ہیں مومنوں کو، ہمیں ایمان، اب نور دے دو، اپنے نور میں سے ہمیں تھوڑا سا دے دو، یہ ان کے ساتھ اللہ مذاق کرے گا۔ دوسرا ایک اور بھی ہوگا مذاق، ان کو پکارا جائے گا جنت کے دروازوں سے کہ آ جاؤ ادھر آؤ، یہ بھاگے جائیں گے کہ ہم بھی جنت میں داخل ہو جائیں، تو ایک دم جب قریب پہنچیں گے تو دروازہ بند کر دیا جائے گا، پھر دوسرے دروازے سے پکارا جائے گا ادھر آؤ ادھر آؤ، یہ ادھر کو بھاگیں گے، جب کبھی قریب پہنچیں گے وہ دروازہ بھی بند کر دیا جائے گا، پھر تیسرے دروازے سے پکارا جائے گا آ جاؤ ادھر سے آ جاؤ جنت میں انٹر ہو جاؤ، ادھر کو بھاگیں گے، مگر قریب پہنچتے وہ بھی بند کر دیا جائے گا۔ تم مذاق کرتے تھے نا، تم ان کا مذاق کرتے تھے جو اللہ کے پیارے تھے، جو سچے تھے، وہ پکے تھے، ان کو کہتے تھے بیوقوف ہیں، یہ تو پاگل ہیں، کریزی پیپل، یہ کہتے تھے، उनके नाम इस तरह से लेते थे, उनके मजाक बनाया करते थे, उनको हकीर समझते थे, लो अल्लाह ताला तुम्हारा अब मजाक करता है। अल्लाहु अकबर। और दूसरा अल्लाह ताला इनके साथ क्या करेगा या करता है, वह यमुद्दुहुम फी तुगयानिहिम यामहून, ढील दे रहा है उनको, फी तुगयान उनकी सरकशी में, ये हद से निकले हैं तो अल्लाह ने भी इनको ढील दे दी। यामहून कहते हैं भटकने को या हैरानो परेशान हो जाने को, दिल के अंधेपन को, शौक में आ जाने को, वो भटक रहे हैं, अंधे बने फिर रहे हैं, सरगर्दा, इनको कोई रास्ता नहीं मिल रहा, तो अल्लाह ने इनको छोड़ा हुआ इनकी सरकशी में, ढील दी हुई है इनको। यानी क्या मतलब कि अल्लाह ताला इनको फौरी नहीं पकड़ता। हम क्या सोचते हैं ना कि जो इस तरह के लोग होते हैं इनको तो कोई ढील नहीं मिलनी चाहिए, जितने भी जालिम हैं, जितने भी कोई बुरा कर रहे हैं, इनकी पकड़ क्यों नहीं होती। तो याद रखिए अल्लाह ताला का अपना तरीका है पकड़ करने का, अल्लाह ताला फौरी नहीं पकड़ता बल्कि वो ढील देता है। ढील देने में क्या है कि अल्लाह ताला इनको और आसाइशें देता है, और चीजें देता है, और नेमतें देता है, उनके ऊपर बड़ी बारिश होती है नेमतों की, फलते फूलते हैं, और उसमें वो क्या समझते हैं कि हम तो ठीक ही है ना, अगर हम गलत होते तो भला हमारे ऊपर इतनी ऐसी चीजें आती क्या, इतनी आसाइशें हमें मिलती क्या, देखो हम ऐश कर रहे हैं। देखिए ना, अगर फौरी मुसीबत आ जाए, मसलन किसी ने कोई गुनाह किया है, कोई बड़ा कोई ऐसा बुरा काम किया है, उसका बच्चा बीमार हो जाता है, या उसकी नौकरी चली जाती है, या उसके ऊपर कोई और आफत आ जाती है, तो एकदम डर जाता है, कहता है हाय देखा मैंने ऐसा किया था ना, जरूर फलां की आ लग गई है, जरूर फलां जो मैंने गलत चीज की थी उसके साथ जुल्म किया था ना, देखो जरूर वो मेरे सामने आ रहा है। फिर भी इंसान कहीं सोचने पे मजबूर हो ही जाता है, अब जमीर कहीं ना कहीं कचोके लगाने लगता है। लेकिन जरा थोड़ी देर के लिए सोचें, अगर इंसान गुनाह करता है, बुरा करता है, इस तरह की डबल फेस रवैये रखता है, मुनाफकत करता है, और फिर वो फलता फूलता भी जा रहा है, सब कुछ अच्छा भी चल रहा है, तो क्या होगा, कभी वो सोचेगा मैं कुछ गलत करना, क्या कभी खुशहाली में हम कभी सोचते हैं कि कोई गलती है मेरी, नहीं, कभी हम किसी अपनी गलती गुनाह को सोचते तक नहीं है। जिस वक्त खुशहाली होती है, जब सब अच्छा होता है, सेहत भी है, ऐश भी है, सैरें भी हो रही हैं, मजे भी आ रहे हैं, जॉब में भी तरक्कियां हैं, बिजनेस भी अच्छा जा रहा है, घर में भी सब खैर आफियत है, हम क्या सोचते हैं कोई हम अच्छा ही कर रहे हैं जो ऐसा हो रहा है, कभी नहीं हम सोचते कि कहीं ये मुझे झील तो नहीं मिली। याद रखें, अगर कोई इंसान गुनाहों में है, कुछ गलत कर रहा है, फिर भी उसको छुट्टी मिली हुई है, फिर भी उसके लिए पकड़ नहीं आ रही, तो इसका मतलब समझ जाएं कि अल्लाह ताला ने रस्सी दराज की हुई है। तो रस्सी दराज करने का ऐसे समझे, मसलन एक एक मिसाल से आपको समझाती हूँ कि एक जानवर है, उसकी रस्सी उसका मालिक दराज करता है, यानी रस्सी बहुत ज्यादा, मसलन 1 माइल की रस्सी उसकी डाल देता है उसके गले में। अच्छा, अब वो क्या जानवर समझता है कि मैं तो फ्री हो गया हूं, वो भागता है भागता है, उसको लगता है कि बस मैं, रस्सी तो मेरे गले में है ही नहीं, किसी ने मुझे पकड़ा नहीं हुआ, कोई नहीं मेरे ऊपर कंट्रोल करने वाला, मैं जहां मर्जी भागू। वो 1 मील के अंदर वो समझ रहा है कि मैं आजाद हूं। अच्छा, वो तेज भागता है, तेज भागता है, भागता जाता है, उसकी स्पीड कितनी तेज होगी, क्योंकि वो कोई अपने ऊपर कंट्रोल नहीं समझता ना, वो भागेगा, सरकश ही ना, तुगयानी, हदों से निकलना चाहता है। तो जब वो हदों से निकलने लगा है, आप देखें जब 1 माइल की रस्सी उसकी पूरी होती है और वो तेज दौड़ रहा है, दौड़ते दौड़ते जब वो 1 मील पे पहुंचता है, तो उस वक्त क्या होगा, उसकी गर्दन पीछे खिंच जाएगी, वो चौक हो जाएगा, मरने लगेगा, उसकी आंखें बाहर आ जाएंगी, क्योंकि वो तो अपनी पूरी स्पीड में जा रहा था, लेकिन वो भूल गया था इस बात को कि मेरे ऊपर किसी का कंट्रोल है और उसने मेरी रस्सी ढीली की भी अभी, और जिस वक्त वो मेरी रस्सी खींचेगा तो तब क्या हाल होगा। अब अगर किसी की रस्सी इतनी छोटी है, 1 मीटर की रस्सी है, तो वो कितना भाग लेगा? वो तो भाग ही नहीं सकता, वो तो यहां तक ही जाएगा, वहीं पे उसको वो तो भाग ही नहीं सकता, तो जाहिर है वो चौक भी उतना नहीं होगा। लेकिन जिसकी रस्सी जितनी खुली होगी, लंबी होगी, उसका चौक होना भी कितना जबरदस्त होगा। इसी को कहते हैं इस्तेदराज, अल्लाह का कानून इस्तेदराज है। और उस कानून में क्या है, अल्लाह ताला फरमाते हैं सनस्तदरिजुहुम मिन हैथु ला यालमून, हम उनको इस तरह आहिस्ता आहिस्ता पकड़ेंगे कि उनको पता ही नहीं चलेगा, उनको समझ ही नहीं आएगी, यानी वो समझेंगे हम आजाद हैं गुनाह करने में, इतने हद से बढ़ जाएंगे, हमारी तो कोई पकड़ नहीं हो रही। उनको ऐसे लगता है, फील होने लगता है कि कोई हमें देख नहीं रहा। हाँ, शायद अल्लाह ने हमें इग्नोर किया हुआ है, हमारी इन गुनाहों को, हमारी इन नाफरमानियों को, तो सही है ना, फिर हमें भी इतनी फिक्र करने की क्या जरूरत है, कुछ नहीं होता। आज तक कुछ हुआ? हम जितना मर्जी जुल्म कर रहे हैं, कुछ हुआ? कुछ नहीं होता, आगे भी नहीं कुछ होगा। यही बेवकूफी होती है कि वो और ज्यादा सरकशी में आगे बढ़ता है, और गुनाह में ज्यादती में आगे बढ़ता है, और फिर जब वो हद से बढ़ता है ना, वही दिन होता है कि फिर अल्लाह ताला पकड़ कर लेता है, फिर वो जब फंदा लगता है गले में तो फिर इंसान बचता नहीं है। तो अमल की बात क्या है, कभी भी अपनी खुशहाली को, अपनी लग्जरीज को, कि मेरे पास इतना कुछ है, मुझे इतना कुछ मिल रहा है और मिलता जा रहा है और मेरी सब चीजें ठीक है, इसको ये ना समझें कि पता नहीं मैं ठीक ही हूं। ये कोई मायार नहीं होता, ये कोई स्टैंडर्ड नहीं है जिसपे आप नापें अपने अमल को, ठीक है। अमल को अलग चीज है, और ये दुनिया की सारी लग्जरीज मिलना, सब अच्छा होना, ये अलग चीज है। बाज दफा अल्लाह ताला इसलिए दे रहा होता है क्योंकि अल्लाह ने एक ही दफा पकड़ना होता है। तो ढील को ये ना समझें कि अल्लाह ने जो मुझे ढील दी हुई है तो मैं आप जो मर्जी करूं। और दुनिया में भी आज देखें, ये एक पॉइंट ऑफ व्यू है ना, लोग कहते हैं कि जी देखें मुसलमान तो आज इतनी मुसीबत में, अगर ये इतने ठीक होते तो मुसीबतों में क्यों होते, देखो ना काफिर कितने मजे कर रहे हैं। इसका मतलब उनमें कोई अच्छाई है ही तो मजे कर रहे हैं, उनमें तुम लोगों तुम कोई सही नहीं होगे, तुम्हारा तो क्या दीन है जिसके अंदर फिर इतनी मुसीबतें तुम्हें आ रही। तो ये आज दुनिया में आम एक यानी थिंकिंग है, ये मुसलमान तो ठीक है ही नहीं। तो याद रखिए ये स्टैंडर्ड है ही नहीं, ठीक है। इससे कभी भी ना नापे जो चीजें इंसान को मिल रही हो, अगर वो गुनाह में पड़ा हुआ है और उसको बहुत अच्छा सब मिल रहा है, समझ जाए ये ढील है, या मुद्दुहुम अल्लाह ने ढील दे रखी है, इधर उधर भागते फिर रहे हैं, इनको पता ही नहीं है कि अल्लाह ने ढील दी हुई है। उलाइकल्लज़ीन इश्तरौद्दलालता बिलहुदा, अल्लाह ने इनकी मिसाल कैसे बताई है, यानी ये कैसे हैं, ये वो लोग हैं जिन्होंने खरीद लिया क्या, क्या चीज खरीदी, गुमराही, किसके बदले में, हिदायत के। कभी ऐसा भी हो सकता है, कभी ऐसा भी हो सकता है, जैसे हम कहें कि हीरे दे के और पत्थर ले लिए, जी ऐसा भी होता है कि कभी इंसान के पास हिदायत आती है, हिदायत नॉक करती है दरवाजे पर, लेकिन इंसान हिदायत को छोड़ देता है और उसकी जगह गुमराही को ले लेता है। एक सौदा ही है, और ये सौदा अमल की बात में लिखें, इस किस्म के सौदे रोजाना हमारे सामने आते हैं, हमारे पास चॉइस होती है हम गुमराही को लें या हिदायत को लें। हम क्या करते हैं, हिदायत वो है जो अल्लाह की तरफ से है, गुमराही शैतानी रास्ता है। अब हिदायत इनके पास आ गई थी ना, जब भी तो उस वो दिया और गुमराही लिया ना, एक्सचेंज कर लिया। खरीदने का मतलब क्या है, कुछ दिया तो फिर कुछ लिया ना, तो दिया क्या है, हिदायत दे दी, गुमराही ले ली। अस्तग़फिरुल्लाह, और देखो कि कितना ये घाटे का सौदा है। इन इंसान को शऊर ही नहीं है ना, इस दुनिया में हिदायत की कदरों कीमत कम लोगों को है। ये कितने बड़े हीरे हैं ये कम लोगों को पता है। फमा रबिहत तिजारत, उनकी तिजारत ने उनको कोई नफा नहीं पहुंचाया, कोई फायदा नहीं दिया, क्योंकि ये तो जाहिर लॉस ही है ना। वैसे सुनने में तो हिदायत बड़ी अच्छी बात लगती है, हम सब चाहते हैं हमें हिदायत मिले, लेकिन अमली जिंदगी में जब हिदायत का पैगाम हमारे पास आता है, हिदायत कहां से मिलती है, कौन सी शॉप से मिलती है, कहां पे बिक रही है? ये कुरान शुरू होते ही क्या अल्लाह ताला ने बताया, ज़ालिकल किताबु ला रैबा फीह हुदल लिल मुत्तकीन। इसका मतलब ये है, ये जो किताब है ना, ये हिदायत, ये हुदन है, सरापा हिदायत है, लिल मुत्तकीन। तो इस किताब से हिदायत मिलती है, लेकिन आज कितने ही लोग हैं जब उनको हिदायत की तरफ बुलाया जाता है तो कहते नहीं, हम तो इसी में ठीक है, अंधेरों में ही ठीक है, फिर अमल करना पड़ेगा ना। यानी दे आर सेटिस्फाइड, वो इस पे मुतमईन है कि हम अंधेरे में ही रहें, हम गुमराहियों में ही ठोकरें खाते फिरें, ना हमें पता है क्या सही है क्या गलत है ना कुछ, हम जानना ही नहीं चाहते। क्यों नहीं जानना चाहते? क्योंकि हमने उसके ऊपर चलना ही नहीं, पहले ही फैसले किए हुए हैं, पहले ही, और मुंह से आराम से कहते भी हैं, ये भी नहीं डर लगता कि अल्लाह सुन रहा है, अल्लाह सुन रहा है कि ये क्या कह रहे हैं, फिर अमल करना पड़ेगा ना। तो अमल तो फिर हमसे नहीं होता, तो फिर हम ये हिदायत ले भी क्यों? इन्होंने क्या सौदा किया, हिदायत दे के गुमराही ले ली, हिदायत आई इनके पास, हाँ हिदायत की दावत दी गई इनको, ले लो हिदायत, इन्होंने कहा नहीं, हम हमारे पास जो गुमराही है ना, हमें इसी अंधेरों में ठीक, हाँ हिदायत आपको मुबारक हो, आप लेते फिर, हमें नहीं चाहिए भाई। ये सौदे तो इंसान करता है, मुनाफिकीन की तो बात है, उन्होंने तो किया ही ये सौदा, आज ये सौदा कितना आम हो रहा है, सोचा कभी आपने? लेकिन ये तिजारत कितनी घाटे की है, इसका घाटा नजर आ रहा है? नहीं, आज तो नहीं नजर आ रहा, आज तो ऐसा लगता है कि बड़ा फायदा है भाई, क्या हम भी पागल हो जाए इनकी तरह, पता नहीं लगे हुए हैं पढ़ने में सीखने में, फिर उसके बाद इतनी क्या बन जाते हैं ये, तो हम ठीक है, हम आजाद हैं, हम जो चाहें करें, आज उनको ये गुमराही नहीं लग रही। अगर जो सौदा उन्होंने किया वो बहुत ही नुकसान का सौदा, इसमें कोई फायदा नहीं। अब ये कैसे, कब पता चलेगा? इधर आंख बंद होती है ना, उधर पता चल जाता है कि मैंने क्या सौदा किया और क्या सौदा करना चाहिए था, मैंने कितनी कीमती चीज थी जिसको मैंने जाने दिया, मेरे पास आई भी थी, मेरे पास अपॉर्चुनिटी थी, अगर मैंने उसको अवेल नहीं किया, मैंने पसंद किया कि मैं गुमराही में रहूं। आप देखें जो इश्तरा है ना, खरीदो फरोख्त, अरब लोगों में एक ये तरीका था बात करने का कि जिस चीज को वो प्रेफर करते थे ना, उसको कहते थे मैंने ये खरीद ली। तो यहां पे भी प्रेफरेंस किसको दी है? गुमराही को। किसके ऊपर प्रेफर किया? यानी दो चीजें थी ना, वो चाहते तो हिदायत लेते, चाहे तो गुमराही। इन्होंने किस चीज को प्रेफर किया? गुमराही को। वो भी कोई लेने की चीज थी, लेकिन आज खुशी खुशी लोग ले रहे हैं। और सबसे उसके ऊपर बुरी बात ही कि उस पर मुतमईन है और इसी में खुश है, और सोचते हैं कि हमने बड़ा नफा का सौदा कर लिया। वमा कानो मोहतदीन, और नहीं थे वो हिदायत पाने वाले। मोहतद कौन होता है? जो हिदायत पे जमा हुआ, वो तो अपने आप को बहुत सीधा समझते हैं ना कि हम तो स्ट्रेट पाथ पे हैं, हम सही हैं, हमें तो हिदायत मिली भी है, हमें कोई जरूरत नहीं हिदायत की, हम तो पहले से हिदायत याफ्ता हैं। नहीं, तो हिदायत पाने वाले हैं ही नहीं, इनको तो कभी मिली ही नहीं हिदायत। अब आगे दो बहुत ही खूबसूरत मिसालें हैं, बहुत इनमें गहराई है, और ये मिसालें आपको बताती हैं कि दो तरह के जो मुनाफिकीन होते हैं वो कैसे होते हैं। मुनाफिक में भी स्टेजेस है ना। एक जो पहले जो मिसाल आई है 17 और 18 आयत में, ये तो होपलेस केसेस है, होपलेस, इनका तो कोई लौटने का चांस नहीं है, ये तो बस गॉन केस है, جو دوسری مثال ہے 19 اور 20 میں، ان کا کوئی چانس بن سکتا ہے لوٹنے کا؟ اللہ نے ان کے لیے دروازہ کھلا رکھا ہے، منافقت تو ہے ان کے اندر لیکن پھر بھی چانس ہے پلٹنے کا، ٹھیک ہے؟ تو اس سے آپ کو پتہ چل جائے گا کہ ڈگریز ہیں، سمجھ لیں. ایک تو بہت ہی جس کو ہم پہلے بھی میں نے آپ کو بتایا تھا نا، سٹیجز ہوتے ہیں بیماری کے، تو ایک تو بالکل فورتھ سٹیج پہ پہنچ گئے ہیں، یعنی بالکل اب ان کا یہ بیماری نہیں پلٹ سکتی، اور ایک جو اگلی 19 اور 20 میں یہ فرسٹ اور سیکنڈ سٹیج پہ ہیں بیماری کے، ٹھیک ہے؟ جیسے ہم کہتے ہیں یہ کینسر ہے، یہ سٹیج کا ہے، یہ سٹیج کا ہے، تو اس منافقت کی بیماری کے بھی تو سٹیجز ہیں نا. استغفر اللہ ربی. اللہ تعالیٰ ہمارے اندر اگر رمق بھی ہے منافقت کی، اللہ تعالیٰ نکال دے ہمارے اندر سے، ہمارے دلوں کو دھو ڈالیے. اللہ تعالیٰ نفاق کے ساتھ ہم تجھ سے ملاقات نہ کریں، یا اللہ ایمان ہمارے دلوں میں کوٹ کوٹ کے بھر دے. مثلہم، مثال ان کی، ان کی مثال کیسے ہے؟ کیا مثلی، جیسے مثال ہے، الذی استوقد نارا، اس شخص کی جس نے جلائی آگ. اچھا، ایک آپ یہ دیکھیں، ان کی مثال ایسی ہے جیسے ایک آدمی نے آگ جلائی، یہ کیا بات ہے؟ ان کی پہلے تو پلورل ہے، پھر اس کے بعد ایک آدمی نے آگ جلائی، تو بعض علماء کہتے ہیں کہ جماعت کی مثال ایک سے دی جاتی ہے بعض دفعہ، یعنی بہت سارے لوگوں کی مثال ایک بندے کی مثال سے دی جاتی ہے. لیکن چونکہ نفاق جو ہے نا وہ دل کی بیماری ہے نا، تو اس کو آپ فزیکلی تو نہیں دیکھ سکتے باہر، لیکن یہ مثال دے کے اس کو ایک طرح سے ہمیں دکھایا گیا. اور قرآن پاک میں آپ بہت سی مثالیں پڑھیں گے، اور یہ مثالیں صرف سمجھانے کے لیے ہوتی ہیں تاکہ آپ اس کی ایک پکچر، ایک امیجری دماغ میں آ جائے، اور پھر انسان اچھی طرح سمجھ سکے کہ کہا کیا جا رہا ہے. تو مثال ان کی جو، یعنی منافقین ہیں، ان کی مثال کیسی ہے؟ جیسے ایک آدمی نے آگ جلائی. اچھا، پہلے میں آپ کو ایک طرح سے بتاتی ہوں، پھر دوسری طرح سے بھی اس کی جو انٹرپریٹیشن ہے، جو تفسیر ہے، وہ بتاتی ہوں. فَلَمَّا أَضَاءَتْ مَا حَوْلَهُ، پھر جب اس نے روشن کر دیا ماحول اس کا، یعنی اس کے ارد گرد کا ماحول اس نے روشن کر دی. کس نے؟ نار نے. نار تھی نا، تو اس سے ارد گرد کا ماحول روشن ہو گیا. ذهب الله بنورهم، تو اللہ لے گیا ان کا نور، وہ نور بجھ گیا. وتركهم في ظلمات لا يبصرون، اور اب پھر دیکھیں پلورل آ گیا، پہلے سنگولر آیا پھر اس کے بعد پھر پلورل آ گیا، کہ اللہ نے ان کا نور ان سے لے لیا اور ان کو اندھیروں میں چھوڑ دیا، اب ان کو کچھ نظر نہیں آ رہا. اچھا، یہ ایک آدمی کی مثال ہے جس نے اندھیرے میں، ڈیزرٹ ہے، کوئی دور دور تک کوئی روشنی نہیں ہے، خوب اندھیرے میں ایک آگ روشن کی، اس سے ہر طرف روشنی ہو گئی. اور وہ آگ کیسی؟ ادو دیا سی ہے. دیا اس روشنی کو کہتے ہیں جس میں تھوڑی گرمائش بھی ہو. آپ کو پتہ ہے ڈیزرٹس کے اندر سردی بہت ہوتی ہے رات میں، اور اندھیرا گب بھی بہت ہوتا ہے، تو جب آگ جلا لیتے ہیں تو لوگ خود کو سیف محسوس کرتے ہیں، کہ پھر جانور وغیرہ کے بھی قریب نہیں آتے، آگ تاپتے بھی ہیں، پھر بیٹھ کے روشنی بھی ہو جاتی ہے، تو یہ فل آف بلیسنگ ہوتی ہے ان کے لیے. لیکن کیا ہوا کہ ان کی روشنی بجھ گئی اور وہ اندھیروں میں ہو گئے، اب ان کو کچھ نظر نہیں آ رہا، ٹھیک ہے؟ ایک طرح سے یہ مثال ہے. دوسری مثال، دوسرا اس کی کس طرح انٹرپریٹیشن ہے؟ مثلا ان کی مثال ایسے ہے، کما تلی، جیسے مثال ہے، الذی، اس شخص کی، جیسے مثال ایک شخص کی ہے. اب اللہ تعالیٰ نے ایک سین دکھایا، اب مثال ان لوگوں کی جو منافقین کی ہے نا، وہ ایسے ہے کہ جیسے ایک مثال ہے ایک آدمی کی، اس آدمی نے استوقد نارا، جس نے جلائی آگ. اور یہ آدمی کون ہے؟ نبی علیہ الصلوۃ والسلام، انہوں نے آگ جلائی. فلما اضاءت ما حولہ، جب اس نے روشن کر دیا ماحول کو، یعنی وہ روشنی ہر طرف پھیل گئی. دیکھیں، کفر کے اندھیرے تھے، جہالت کے اندھیرے تھے، شرک کے اندھیرے تھے، گمراہیاں تھیں، اندھیرے تھے. ان اندھیروں کے اندر نبی علیہ الصلوۃ والسلام نے اسلام کا نور روشن کیا، جو فائدہ ہی فائدہ، اور اس سے اندھیرے دور ہو گئے، روشنی ہر طرف ہو گئی، ماحول روشن ہو گیا. اور روشنی کتنی بڑی بلیسنگ ہے، آپ سوچیں، اندھیروں میں رہنا کتنا مشکل ہے، हमारे पास जरा देर के लिए अगर लाइट चली जाए तो हमारा क्या हाल होता है? रात में अंधेरे में क्या हाल हो जाता है? सब अपने घरों की रोशनियां जलाते हैं रात के बाद। क्यों जलाते हैं? इसलिए कि नजर आए, देख सके, पहचान हो, क्या चीज कहाँ है, क्या चीज कैसी है, क्या चीज है जो फायदे वाली है, क्या चीज है नुकसान पहुंचा सकती है, ये सब चीजों से हम बच सके। ठीक है, तो रोशनी इंसान की जरूरत है, उसकी सेफ्टी है, उसकी प्रोटेक्शन है कि वो रोशनी में रहे। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने इस्लाम की रोशनी जलाई, फलम्मा अदात मा हुआ लहु, जब उसने रोशन कर दिया माहौल उसका, जहाब अल्लाह बि नूरिहिम, अल्लाह उनका नूर ही ले गया। वो जो इर्द गिर्द वाले थे, वो बहुत सारे लोग रोशनी में आ गए, उनको नजर आने लगा, तो अल्लाह उनको उनका नूर ले गया, ये जो सारे मुनाफिकीन बैठे हुए थे, और उनको छोड़ दिया अंधेरे में, अब वो नहीं देखते। क्या मतलब हुआ? यानी इस्लाम का नूर तो चमका, इन लोगों ने उस नूर में देखना शुरू किया, इनको सब कुछ नजर आने लगा, यानी इन लोगों ने इस्लाम कबूल कर लिया। लेकिन फिर उसके बाद क्या हुआ? इनके अंदर जो निफाक का खोट था, इसकी वजह से इनका अपना नूर चला गया। अब बाहर तो रोशनी है, देखिए आप सूरज निकला हुआ है, अगर किसी इंसान को नजर ही नहीं आता और वो नाबीना है, तो उसके लिए तो अंधेरा ही है ना। तो कुछ पहले तो बाहर ही अंधेरा था, ये देख रहे थे, बाहर अंधेरा था, लेकिन जब रोशनी हुई बाहर, नूर आ गया बाहर, तो इनका अपना नूर चला गया, इनकी अपनी बिनाई सलब हो गई, अब ये फिर अंधेरे में ही है। ये किन की बात हो रही है? इब्ने अब्बास, इब्ने मसूद और सहाबा फरमाते हैं कि नबी अलैहिस्सलाम जब मदीना तशरीफ लाए तो लोग इस्लाम लाने लगे, लेकिन उसके बाद वो मुनाफिक हो गए। समझ आई? तो इस मिसाल से पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम आए, अंधेरे दूर हो गए, रोशनी हो गई, आसपास सब अंधेरे दूर होने लगे, उस वक्त इनको रोशनी नजर आई, रोशनी में ये इन्होंने भी देखना शुरू किया, इन्होंने भी इस्लाम कबूल किया, लेकिन उसके बाद इनकी रोशनी चली गई, क्योंकि ये सच्चे नहीं थे इसमें, ये खरे नहीं थे, इनके अंदर खोट था, तो अल्लाह ने इनको वो रोशनी सल्ब कर दी, वो ही वापस ले ली, इनको डिप्राइव कर दिया उससे। अब क्या है, इनको कुछ नजर ही नहीं आता, अगेन अंधेरों में चले गए। तो आप देख लें कि ये भी एक बहुत बड़ी इंसान के लिए महरूमी है कि अल्लाह उसको चांस दे और फिर वो पहचान भी लेता है, जान भी लेता है, मगर उसके बाद जिस वक्त एक इंसान देखे कि भाई ये तो बड़ी मुश्किलात हैं यहाँ पे, यहाँ पे तो बड़े मुतालबी हैं, इनकी तो बड़ी रिक्वायरमेंट्स हैं, ये भी करना पड़ेगा, ये भी कर, पहले तो नहीं हमें पता था, हम थोड़ी जानते थे कि इतना कुछ करना होगा, तो उसके बाद फिर वो पलटने लगता है। फिर क्या होता है? अंधेरे आने लगते हैं। अंधेरे क्या होते हैं? शकुको शुभात, शकुको शुभात के अंधेरे छाने लगते हैं। अंधेरे देखे आपने, जुलुमात कहा गया यहाँ पे, अंधेरे, अंधेरी नहीं, एक अंधेरा नहीं है, जुलमत नहीं है, जुलुमात है। ठीक है, बहुत सारे अंधेरे, बहुत सारे अंधेरों में छोड़ दिया। वो क्या अंधेरे थे? कुफर के, मुनाफकत के, जहालत के, दुनिया की मोहब्बत के, मटीरियलिज्म के, गफलत के, ये सब अंधेरे हैं, ये उनके अंदर भटकने लगे। तो शुरू के अंदर तो एक एक्साइटमेंट थी कि आप सल्लल्लाहु अलैहि वसल्लम आए हैं, बड़ा अच्छा हो रहा है, हर तरफ लोग इस्लाम ला रहे हैं, चलो भाई हम भी इस्लाम ले आते हैं, उसके बाद बदर भी हो गई, उसमें भी कामयाबी मिल गई, चलो हम भी इस्लाम ले आते हैं। लेकिन जब देखा देखी इस्लाम तो ले आए, मगर ये क्या, यहाँ पे तो कहते हैं ऐसे भी करो, ये नहीं करना, वो नहीं करना, ये हलाल, ये हराम, ये तो बड़ा कुछ, इन्होंने बड़ा कुछ करना पड़ेगा यहाँ पे, तो यहाँ पे तो बड़ी चीजें हैं जो हमें छोड़नी पड़ेंगी और बड़ा कुछ देना पड़ेगा, कुर्बानी करनी पड़ेगी, तो ये तो हमारे लिए बड़ा मुश्किल है। तब वो पलट गए। तो ऐसा नहीं है, इब्न कसीर कहते हैं ऐसा नहीं है कि उनको कभी ایمان ہی نہیں ملا تھا، ایمان ملا لیکن نفاق کی وجہ سے وہ ایمان چھن گیا، اور یہ وہیں کنفیوژن میں کھڑے ہی رہے گا۔ تو اس کا مطلب ہے کہ نفاق صرف تب نہیں ہوتا جب انسان ایک انٹیریئر موٹیو کے ساتھ آئے کہ او میں مسلمانوں کو دھوکہ دینے کے لیے کلمہ پڑھ لیتا ہوں، اور کچھ لوگ ایسے بھی کرتے ہیں، دھوکہ دینے کے لیے میں کلمہ پڑھ لیتا ہوں اور اندر سے تو میں کافر ہی ہوں، جیسے یہود کرتے تھے۔ صرف وہ نہیں منافقت ہوتی، یہ شروع سے نیت خراب ہے، بلکہ یہ بھی منافقت ہوتی کہ شروع میں سچی نیت سے آئے لیکن اس کے بعد جب دیکھا کہ اتنا کچھ ہے اس میں تو پھر تو وہ واپس پلٹ گئے، یہاں پہ تو چلنا بڑا مشکل ہے، تو پھر واپس پلٹ گئے۔ ٹھیک ہے، تو یہ چیز یہاں پہ دکھائی گئی ہے۔ اور دیکھیں نور بھی، نور ہی ہم کہا گیا، نور ان کا، نور ایک ہے، ظلمتیں کتنی ہیں میں نے بتایا، بہت ساری ہیں، وہ جمع کا صیغہ آیا۔ اس کا مطلب ہے حق راستہ جو ہوتا ہے وہ صرف ایک ہوتا ہے، اور غلط راستے بہت سارے ہوتے ہیں، گمراہی کے اندھیرے بہت سارے ہیں، ایک نہیں ہے۔ میں نے جیسے آپ کو بتایا کفر کا بھی ہے، نفاق کا بھی ہے، شرک کا بھی ہے، اندھیرا، بہت سارے اندھیرے، گناہوں کے اندھیرے بھی ہوتے ہیں، بدعات کے اندھیرے بھی ہوتے ہیں، تو اندھیرے تو بہت سارے ہیں۔ آپ آج دیکھ لیں، میں نے آپ کو پہلے بھی ایک دن یہ بات کہی تھی کہ آج آپ نکلیں تو طرح طرح کی بولیاں، ایسے لگتا ہے ایک جنگل ہے جس میں ہر کوئی اپنی بولی بول رہا ہے، کوئی ادھر سے بلا رہا ہے، کوئی ادھر سے بلا رہا ہے، کوئی کہہ رہا ہے حدیث کوئی چیز نہیں ہوتی، کوئی کہہ رہا ہے کہ ایک اور ہے نبی جو آپ صلی اللہ علیہ وسلم کے بعد کوئی آ گیا اور وہ بھی ایک نبی ہے، وہ نبوت کے دعوے کر رہا ہے، کوئی کچھ کہہ رہا ہے، کوئی کچھ، مطلب اتنی طرح کی بولیاں ہیں، سب کا شور ہے، یہ سب ظلمتیں ہیں۔ صراط مستقیم کیا تھا؟ وہ ایک تھا کہ بہت سارے تھے؟ ایک تھا نا، نور ایک ہے، سیدھا راستہ صرف ایک ہے، اور غلط راستے بہت سارے ہیں۔ اسی وجہ سے کتنا زیادہ یہ امکان ہوتا ہے کہ کوئی انسان قدم پھسل جائے تو غلط راستے پہ چلا جائے، کیونکہ بہت سارے ہیں نا۔ سیدھے راستے پر اپنے آپ کو رکھنا، اسی کے اوپر چلنا کتنا مشکل ہے، کیونکہ ادھر بھی گمراہی کا راستہ کھلا ہوا ہے، ادھر بھی کھلا ہوا ہے، ادھر بھی کھلا ہوا ہے۔ ایک غلط سٹیپ انسان کو کسی غلط راستے پر لے جا سکتا ہے۔ تو اس لیے امتحان ہی زندگی میں یہ ہے کہ انسان اپنے آپ کو سیدھے راستے پر رکھے اور اسی کے اوپر چلتا ہی جائے، نہ کبھی توجہ کرے سائڈ کے راستوں کی طرف۔ اور جن لوگوں کو کوئی علم ہی نہیں، جن لوگوں کو پتہ ہی نہیں ہے، وہ تو اور زیادہ ڈینجر میں ہوتے ہیں کہ ان کا پیر پھسل جائے، کیونکہ جب خود ہی علم نہیں ہے تو کوئی ادھر سے بلا رہا ہے، کوئی ادھر سے بلا رہا ہے، کوئی ادھر سے بلا رہا ہے۔ میں نے آپ کو حدیث بھی سنائی تھی جس میں ہر طرف سے دروازے ہیں اور ہر طرف سے کوئی نہ کوئی پکارنے والے ہیں، بالکل ایگزیکٹ ڈپکشن ہے اس کی کہ پکارنے والے ہیں، پکار رہے ہیں، لیکن انسان کو اپنے آپ کو سیدھا رکھنا ہے اور سیدھا ہی چلنا ہے، یہ ہے امتحان۔ اور یہ لوگ ایمان لائے، اسلام لائے، اسی مجلس میں بیٹھتے تھے جہاں ابو بکر صدیق اور عمر بیٹھے ہوئے، مگر انہوں نے کیا لیا آپ صلی اللہ علیہ وسلم کی مجلس سے، اور انہوں نے کیا لیا، دین کی مجلس سے روشنی تھی، ہدایت کے چراغ تھے جس سے سارا ماحول جگمگا رہا تھا۔ لوگ دیکھو کیسے ابو بکر رضی اللہ تعالیٰ عنہ کیسے صدیق بن گئے، حضرت عمر بن خطاب کیسے عمر فاروق بن گئے، تو لوگ کہاں سے کہاں چلے گئے جب ماحول روشن ہوا، مگر کسی کے لیے کیا تھا، اندھیرے، اس کی بدنصیبی کہ وہ پھر بھی اندھیروں میں، جبکہ روشن ماحول، جبکہ روشنی ہے، آپ صلی اللہ علیہ وسلم نے تو سارے آگ جلا کے سارے ماحول کو روشن کر دیا، لیکن پھر بھی یہ محروم رہ گئے۔ اس کا مطلب ہے کہ ڈرنے کی بات ہے نا، انسان کو نہیں پتا چلتا کہ کبھی وہ کیسے اسلام لا کے بھی کیسے پھسل جاتا، انسان کو نہیں پتا چلتا کبھی اس کے ارد گرد ماحول ہوتا بھی ہے لیکن وہ محروم رہ جاتا ہے۔ تو ان کی مثال یہ ہے، اور یہ بہت جگا دینے والی چیز ہے، کیونکہ دیکھیں منافقت کا اکثر انسان کو خود بھی پتہ نہیں چلتا، اللہ تعالیٰ معاف فرمائے. تو ان کو اللہ نے ان کا نور لے لیا. آپ کوئی کہے اللہ نے ان کا نور لے لیا، ان بیچاروں کا کیا قصور ہے؟ بات یہ ہے کہ اللہ تعالیٰ جب انسان کے اندر دیکھتا نا، ہم پہلے بھی بات کر چکے کہ اللہ تعالیٰ جب دیکھتا ہے کہ کوئی نیکی کی طرف جا رہا ہے تو اللہ اس کے لیے نیکی کے دروازے کھول دیتا ہے، اور جب کوئی برائی کی طرف جاتا ہے اور اسی راستے پر چلنا چاہتا ہے تو اللہ تعالیٰ اس کو اسی راستے کی توفیق دے دیتا ہے، پھر وہ اسی پہ چلتا ہے. اور اللہ تعالیٰ نے بھی ان کو اسی راستے کے اوپر چھوڑ دیا، اب یہ کچھ نہیں دیکھ رہے.